नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे रेडियो कार्यक्रम।
रमाइलो पढाइ दिगो सिकाइ कक्षा 1-2-3 का बाल बालिकालाई।
अब सुनौ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बारे जानकारीमूलक कुराकानी।
विज्ञबाट विशेष जानकारी।
नमस्कार, म माया गिरी। प्रारम्भिक कक्षा शिक्षण सहयोगी संवादमा हामीसँग जोडिनु भएकोमा यहाँलाई स्वागत छ। यो कार्यक्रम कक्षा 1-2-3 का बाल बालिकाहरूको पढाइ र सिकाइलाई सहज बनाउन शिक्षकद्वारा शिक्षककै लागि तयार पारिएको हो। बाल बालिकाको पढाइ सिप विकासका लागि ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डार, बोध र लेखाइ जस्ता तत्त्वहरू आवश्यक छन्। अब सुनौ यिनै महत्वपूर्ण तत्त्वहरू समेटिएको कुराकानी आजका हाम्रा विज्ञ श्री पुण्य प्रसाद घिमिरेज्यूसँग। वहाँ समयदेखि शिक्षकहरूका लागि प्रारम्भिक कक्षा पढाइ लगायत अन्य प्रशिक्षण तथा पेशागत विकास कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद मायाजी।
सर, आज हामी कक्षा कोठाको वातावरणलाई छापामय बनाउने विषयमा कुरा गर्न चाहन्छौ। विद्यार्थीहरूलाई पढ्न सिकाउनका लागि यस्तो वातावरण तयार पार्न किन महत्वपूर्ण छ भन्ने बारेमा छोटकरीमा बताइदिनुहोस् न।
हस्, छापामय वातावरण भनेको के हो भन्ने बुझ्नु जरुरी छ। विद्यार्थीहरूले स्थिर भएर बस्नको लागि, कक्षा कोठाका सामग्रीसँग अन्तर्क्रिया गरेर सिक्नको लागि, अनि त्यसपछि गएर आफूलाई सिकाइमा समाहित गर्नको लागि कक्षा कोठा रित्तो भएर हुन्छ र हुँदैन। त्यसकारणले गर्दा कक्षा कोठाका सबैतिर पढ्नुपर्ने, सिक्नुपर्ने, जान्नुपर्ने आकर्षक, रङ्गीन, बालबालिकाका स्तर सुहाउँदा सामग्री भयो भने विद्यार्थीहरू कति रमाउलान्। यसकारणले गर्दा नै कक्षा कोठाको वातावरण छापामय हुनुपर्छ।
हजुर। अनि सर, यो छापामय कक्षा कोठाको वातावरणले पढ्ने अनुभवलाई सहज र रङ्गीन बनाउँछ, अनि यस्तो प्रभावकारी वातावरणको सिर्जना गर्नका लागि शिक्षक शिक्षिकाहरूले अप्नाउनु पर्ने केही उपाय छन् कि?
शिक्षकहरूले छापामय कक्षा कोठा बनाउनको लागि धेरै ठूलो मेहनत गर्नु पर्दैन। भएका सामग्रीहरूलाई मिलाएर राखिदियो भने मात्रै पुग्छ। र अर्कातिर शिक्षकहरूले कक्षाको वातावरणलाई राम्रो बनाउनको लागि सामग्री सङ्कलन गरेर ल्याएर राख्न सक्छन्, सामग्रीहरू आफै निर्माण गर्न सक्छन्, अनि सामग्रीहरूसँग विद्यार्थीहरूलाई अन्तर्क्रिया गराउने योजना बनाउन सक्छन्। वरिपरि कक्षा कोठालाई जता हेरे पनि पढौँ पढौँ लाग्ने, सिकौँ सिकौँ लाग्ने वातावरण बनाउनलाई शिक्षकलाई गाह्रो छैन।
त्यस्तै कक्षा कोठाको वातावरण छापामा बनाउनको लागि विद्यार्थीहरूको पनि केही भूमिका हुन्छ।
कक्षा कोठामा विभिन्न क्षेत्रहरू हुन्छ। एउटा क्षेत्र त विद्यार्थीहरूको लागि मात्रै पनि हुन्छ। विद्यार्थीहरूले कविता बनाउँछन्, चित्र कोर्छन्, गीत लेख्छन्, त्यसपछि गएर अरू धेरै रचनाहरू गर्ने गर्छन्, कथा लेख्छन्। अब उनीहरूका रचनाहरूले पनि कक्षा कोठालाई एकातिर सुन्दर बनाउनको लागि, अर्कातिर समावेशी, सिकाइमूलक र अर्थपूर्ण कक्षा बनाउनको लागि सबभन्दा धेरै भूमिका त विद्यार्थीहरूको हुन्छ। कक्षा कोठालाई छापामय बनाउन विद्यार्थीलाई धेरै भन्दा धेरै प्रयोग गर्नु नै पर्छ मायाजी।
छापामय वातावरणको प्रभावको केही उदाहरणहरू बताइदिन सक्नुहुन्छ?
हो, राम्रो कुरा गर्नुभयो नि। कतिपय स्कुलका कक्षा कोठामा त विद्यार्थीहरू आफैले मात्रै बनाएका रचनाहरू राखेर स्वागत गर्ने, आफ्नो रचनामा रमाउने गतिविधि देखेको छु। विद्यार्थीहरूले जे कुरा सिर्जना गरेका छन् त्यो कुरा टाँस्नको लागि, झुन्ड्याउनको लागि आधारभूत सामग्रीहरू पनि त्यहाँ राखिएको हुन्छ। गम राखिएको हुन्छ, कैँची राखिएको हुन्छ, कार्डबोर्डहरू राखिएका हुन्छन्, लेख्ने चाहिँ पेन राखिएको हुन्छ, सिसा कलम राखिएको हुन्छ, अनि विद्यार्थीहरूले स्वस्फूर्त रूपमा आफ्ना मनमा आएका भावनाहरू लेख्न सक्छन्, टाँस्न सक्छन् र ती कुरालाई चाहिँ प्रभावकारी ढङ्गले प्रयोग गर्न सक्छन्। र अर्कातिर छापामय कक्षा कोठालाई एउटा रमाइलोको लागि मात्रै नभएर पाठ्यक्रमको सिकाइ उपलब्धिसँग पनि जोड्ने गरिन्छ। विद्यार्थीको स्तरसँग ठ्याक्क मिल्ने गरेर सिकाइ उपलब्धिसँग लगाएर जोड्न सकियो भने यसले चाहिँ सिकाइलाई प्रभावकारी बनाउँछ। त्यसैले यसको प्रयोग गर्दाखेरि शिक्षक सजग चाहिँ हुनुपर्छ है मायाजी।
अब अन्त्यमा छापामय वातावरण सिर्जना गर्ने सहयोगी उपायहरू एकपल्ट छोटकरीमा दोहोऱ्याइदिनुहुन्छ कि?
विद्यार्थीहरूलाई वातावरणसँग अन्तर्क्रियात्मक सिकाइ गराउनको लागि छापामय कक्षा कोठाले सहयोग गर्छ। यसको प्रयोग गर्दाखेरि ठूलो पैसाको पनि खर्च गर्नु पर्दैन। आफ्नै सिर्जना, आफ्नै रचनाहरूले कक्षा कोठा भरिपूर्ण हुन्छ। तिनै रचनाहरू पढेर विद्यार्थीहरूको सिकाइ उपलब्धि धेरै माथि पुग्छ। यसमा शिक्षक एक्लैको मात्रै दायित्व हुँदैन। विद्यार्थीको प्रयोग गर्ने, स्थानीय सामग्रीको प्रयोग गर्ने, समुदायसँग सहयोग लिने लगायत सबै शिक्षक साथीहरूको चाहिँ एक मत चाहिँ हुनुपर्छ है मायाजी।
धन्यवाद सर। हामीलाई सुनिरहनु भएका श्रोता र शिक्षक मित्रहरू, हामी केही हप्तापछि प्रारम्भिक कक्षाका शिक्षकहरूका लागि सहयोगी अरू उपायहरू सहितको कुराकानी लिएर आउनेछौ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
हस्, मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा एक दुई तीन का बाल बालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाई बारे रेडियो नाटक
उज्जवल भविष्यको सुरुवात।
नमस्कार नमस्कार, म पोढिला भएछु, माफ गर्नुहोस् है।
खै हामी त हजुरलाई पर्खेर बसेका।
सुरेन्द्र सर डेनी मिसले आज हामीलाई सिकाउनुहुन्छ, हामी सिक्छौ। क बाट कमल, ख खरायो, खरायोको सिङ छैन कता हरायो, हैन?
आ सर पनि जिस्कनुहुन्छ। अनि बाल बालिकालाई पढाएपछि विकास गर्न सुरुमा त अआई क ख ग ग पढाउनै पर्यो नि। सिकाउँदा सजिलो होस् भनेर वर्ण शिक्षणका विभिन्न गीत बनाएका छन् क्या सर।
होइन, अनि पढाइसी विकास गर्ने कार्यक्रमको तालिममा जानुभएको, यस्तै यस्तै सिक्नुभयो होला भनेर नि डेनी मिस।
हो नि सर, बालबालिकालाई अक्षर चिनाउन त्यत्तिकै सजिलो कहाँ छ र।
ल त नमस्कार सबैलाई। तालिममा हामीले जे जे सिक्यौँ सबै कुरा भनिहाल्छौँ नि। पढाइसिपको पाठ्यक्रम, सिकाइ उपलब्धि, क्षेत्र र क्रम, शैक्षणिक सामग्री, सन्दर्भ सामग्री, शिक्षक निर्देशिकाको प्रयोग, मूल्याङ्कन तथा अभ्यास पुस्तिका नै तालिमका महत्वपूर्ण विषयवस्तुहरू थिए।
अनि पढाइसिप विकास पाठ्यक्रमको ढाँचा चाहिँ कस्तो रहेछ नि म्याडम?
पाठ्यक्रमको ढाँचा त एउटै हो, पढाइसिप विकास कार्यक्रम पनि सुन्ने, बोल्ने, पढ्ने र लेख्ने सिपमै केन्द्रित छ। तर फरक चाहिँ के रहेछ भने साक्षरताको सुरुवात ध्वनिबाट लिपितिर जाने भएकोले ध्वनि पद्धतिबाट पढाइसिप विकास गर्ने मार्ग तय गरिएको पाइयो।
पाठ्यक्रम बनाउँदा अन्तर्राष्ट्रिय रूपमै प्रयोगमा भएका पढाइका तत्त्वहरू जस्तै ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्दार्थ, पठन बोध जस्ता पाँच तत्त्वहरू र नेपालको सन्दर्भमा लेखाइ समेत थप गरी छ तत्त्वहरूका आधारमै पाठ्यक्रमका उद्देश्य तथा सिकाइ उपलब्धि तयार गरिएका रहेछन्।
सबै सिकाइ उपलब्धि सुनाइ र उच्चारणसँग सम्बन्धित रहेछन् होइन? अनि पाठ्यक्रमको क्षेत्र र क्रम चाहिँ कस्तो रहेछ नि?
हो सर, सबै तत्त्वहरूका आफ्नै सिकाइ उपलब्धि तय गरी 192 दिनकै लागि सबै पठन तत्त्वका शिक्षण व्यवस्था रहेछ। यसै अनुसार क्षेत्र र क्रम सरलबाट जटिलतिरको क्रममा व्यवस्था गरिएको रहेछ।
आहा, कति व्यवस्थित रहेछ त पढाइसिप विकास पाठ्यक्रम। यसरी दिनदिनकै विषयवस्तु भनेर छुट्याएपछि त सजिलो भयो नि शिक्षण गर्न। पाठ्यक्रम मात्र व्यवस्थित होइन मिस, दैनिक रूपमा शिक्षण गर्ने विषयवस्तुले कुन प्रकृतिको योजना, शिक्षण विधि र सामग्री चाहिन्छ भनेर पनि किटान गरी सजिलो पो बनाएको छ त।
अस्ति पढाइसी विकासको भनेर टन्न सामग्री भएको बाकस हाम्रो विद्यालयमा आएको थियो, यस विषयकै हुनुपर्छ होला।
हो सरले ठिक भन्नुभयो।
ल अब यो बाकस खोलौ, हेरौँ अनि प्रयोग तरिका बारेमा छलफल गरौँ न।
हेड सरले भन्नुभएको ठिक हो, खोलेर व्यवस्थापन पनि गरौँ अनि प्रयोग गर्ने तरिका पनि हेरौँ न।
हुन्छ हुन्छ।
ल विज्ञान सर, सामग्री पालै पालो निकाल्नुहोस् त।
आहा, कति धेरै सामग्री रहेछन्। ओहो, हरेक दिनको शिक्षक निर्देशिका, हरेक दिनको अभ्यास पुस्तिका, यो चाहिँ मलाई गजब लाग्यो।
त्यति मात्र हो र हेड सर, हेर्नुहोस् त कति धेरै पढ्ने साना र ठुला पुस्तकहरू अनि विषयवस्तुको स्तर तोकिएको विसङ्केतन पुस्तकहरू पनि।
ल हेर्नुहोस् त, यो शिक्षक निर्देशिका हो। यसको पहिलो भागमा शिक्षकले ध्यान दिनुपर्ने कुराहरू, पठन तत्त्वको परिचय, शैक्षिक सामग्री, शिक्षण विधि, मूल्याङ्कन र विविध पक्षलाई समेटी निर्देशन दिइएको छ।
कस्तो व्यवस्थित रहेछ शिक्षक निर्देशिका, राम्रो लाग्यो। ल हेर्नुहोस्, मैले समाएको यो सामग्री अभ्यास पुस्तिका हो। यो शिक्षकलाई पढाउने सामग्री नभएर विद्यार्थीहरूले छवटै पठन तत्त्वहरूको सिकिएका अभ्यास शिक्षकसँग सँगै गर्न बनाइएको छ।
अनि अघि भन्नुभएको थियो नि सन्दर्भ सामग्री भनेर, यी साना पुस्तकहरू तिनै हुन् त, कसरी प्रयोग गर्ने नि?
बाल बालिकाहरूलाई मनोरञ्जनात्मक तरिकाले उत्प्रेरित गर्दै अर्थपूर्ण श्रुतिबोध र पठनबोध गरेर पढ्ने अभ्यास गराउनका लागि अन्य सन्दर्भ सामग्री कक्षा कोठामै उपलब्ध हुनु राम्रो हुन्छ नि।
कसरी प्रयोग गर्ने त डेनी मिस?
सन्दर्भ सामग्री प्रयोग गर्दा कसरी पढ्ने भनेर शिक्षकबाट नमुना पढाइ, गल्ती सुधार र भरथेकका लागि साझा पढाइ, जोडी जोडीबाट पृष्ठ पोषण लिन जोडी पढाइ, पढ्न कतिको सके वा सक्छन् भनेर हेर्न निर्देशित पढाइ र स्वतन्त्र स्वस्फूर्त आफ्नै आनन्दको तथा बोधका लागि स्वतन्त्र पढाइ गराउनु पर्दछ।
लौ, आजको बिदा पनि मजाले बित्यो, सर मिसबाट धेरै कुरा सिकियो। अब सामग्री राखौँ र आफ्नो गन्तव्यतिर लागौँ है त।
हुन्छ
सर,
नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा एक दुई तीन का बाल बालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे विशेष अतिथिसँगको कुराकानी।
विशेष अतिथिसँग रमाइलो कथा।
नमस्कार, म माया गिरी। आजको कार्यक्रममा एकजना विशेष अतिथिले आफू सानो छँदा आफूलाई मनपर्ने पुस्तकहरू, आफ्नो पढ्ने बानी र आफूले पढ्न सिक्दाको क्षणबारे आफ्ना सम्झनाहरू हामीलाई सुनाउनुहुनेछ र अन्त्यमा हामीले छनौट गरेको पुस्तक पढेर सुनाउनुहुनेछ। आजको हाम्रो अतिथि हुनुहुन्छ नेपाली सिने जगतकी प्रतिभाशाली अभिनेत्री केकी अधिकारीज्यू। यहाँलाई स्वागत छ।
हजुर, धेरै धेरै धन्यवाद छ।
तपाईँ यसरी सफल र लोकप्रिय हुनुको पछाडि पढाइ एउटा महत्वपूर्ण पक्ष रहँदै आएको छ, त्यसैले हामी तपाईँसँग प्रारम्भिक कक्षा पढाइका सम्बन्धमा केही प्रश्नहरू सोध्न चाहन्छौँ।
हजुर, हुन्छ सर।
पहिलो प्रश्न, तपाईँ प्रारम्भिक कक्षामा पढ्दै गर्दा तपाईँका रुचिका पुस्तकहरू कुन कुन थिए?
मलाई याद भएसम्म बाल्यकालमा बाबाले ल्याइदिनु भएको पाठ्यक्रम बाहेकका पुस्तकहरू जस्तै टिङ्कल, चिकन सुप अनि सुन केसरी, यस्तै कथाहरू समेटिएको पुस्तकहरू चाहिँ बढी याद छ मलाई पढेको।
तपाईँलाई सम्झना छ यी पुस्तकहरूमा तपाईँलाई सबैभन्दा मनपर्ने कुराहरू के थिए?
जसरी पात्रहरूलाई चाहिँ अगाडि लिएर आइन्थ्यो र कुनै पनि सोधिएका प्रश्नहरूको चाहिँ उहाँहरूले दिने जवाफहरू, त्यसले चाहिँ सिकाइरहेको हुन्थ्यो होइन हामीलाई, र त्यो पात्र कसरी एउटा नायक नायिका भएर अगाडि निस्किन्थ्यो, त्यो एउटा छुट्टै संसारमा लिएर जान्छ बच्चाहरूलाई, इमेजिनरी वर्ल्डमा होइन, त्यो चिजहरूले चाहिँ एकदमै धेरै आकर्षित गर्थ्यो।
हजुर, पढ्नु रमाइलोको लागि हुन्थ्यो वा कुनै पाठ वा गृह कार्यको रूपमा हुने गर्थ्यो?
गृह कार्यको लागि पनि हुन्थ्यो, सँगसँगै रमाइलोको लागि पनि पढिन्थ्यो होइन, र बाबा आमाले विशेष चाख देखाएर चाहिँ छोरीलाई पढ्नको लागि भनेर प्रेरित गर्नको लागि अरू अन्य पुस्तकहरू मलाई चाहिँ दिनुहुन्थ्यो, सो म पढेर एकदम छिटो सिद्धाउँथे अनि खुसी भएर त्यो चिजहरू आमा बाबालाई देखाउन पनि रमाइलो हुन्थ्यो।
तपाईँले सानो छँदा पढ्न सिक्नका लागि मेहनत नगर्नु भएको भए वा पढाइमा जोड नदिनु भएको भए अहिले तपाईँको जीवन कस्तो हुने थियो होला?
अहिले जस्तो तरिकाले अगाडि बढिरहेको छ त्यो चाहिँ पक्कै पनि हुँदैन थियो, किन भन्दा पढाइले मान्छेलाई सबल, सक्षम र कुनै पनि प्रकारको प्रश्नहरूलाई कसरी ह्यान्डल गर्न सक्ने भन्ने चाहिँ एउटा क्यापेबिलिटी दिन्छ जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि मेरो पढाइले चाहिँ मलाई अझै बढी एकदमै कन्फिडेन्ट पनि बनाएको छ। सायद नपढेको हुन्थे भने अहिले जुन लेभलमा पुगेको छु त्यसमा पुग्न चाहिँ धेरै नै कठिन नै पर्थ्यो जस्तो लाग्छ मलाई।
केकीजी, आफ्नो व्यक्तिगत कथाहरू हामीलाई सुनाइदिनु भएकोमा तपाईँलाई धेरै धन्यवाद।
धन्यवाद।
अब म तपाईँलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित यस महिनाको छनौटको लोकप्रिय पुस्तक हाम्रा श्रोता सामु पढेर सुनाइदिनु हुन अनुरोध गर्दछु।
हस्, अवश्य। यस पुस्तकको शीर्षक रहेको छ हजुरआमाको कथा, र यसका लेखक हुनुहुन्छ शाश्वत पराजुली, र यसका चित्रहरू वन्दना तुलाचरणले बनाउनु भएको हो। सुत्नु अगाडि म हजुरआमाको कथा सुन्छु, उहाँले सुनाउने कथा रमाइला हुन्छन्। कहिले उहाँ सुनकेसरी मैयाको कथा सुनाउनुहुन्छ, अनि कहिले उहाँ परीका मिठा कथा सुनाउनुहुन्छ, कहिले उहाँ उड्ने घोडाको कथा सुनाउनुहुन्छ, अनि कहिले डरलाग्दा राक्षसको कथा पनि सुनाउनुहुन्छ। उहाँको कथा नसुनी म निदाउनै सक्दिनँ भने, तर आज हुनसम्म नरमाइलो भयो नि, हजुरआमाले कथै सुनाउनु भएन। त्यति मात्र हो र, हजुरआमा मसँग बोल्नु पनि भएन। म उहाँको कोठामा गएँ, उहाँको गाला समाउँदै भने, हजुरआमा आज कथा नभन्ने। अहँ, हजुरआमा पटक्कै बोल्नु भएन। भइगयो हजुरआमा, बरु आज कथा नभन्नुहोस्, मसँग बोल्न त बोल्नुहोस्। त्यही बेला बा आउनुभयो, म सतर्क भएँ। केही बेर कोठामा सुनसान छायो, बाले बिस्तारै भन्नुभयो, आज हजुरआमा बोल्नुहुन्न। किन? उहाँ हामीसँग रिसाउनु भएको पो हो कि? बा मुसुक्क हाँस्नुभयो। बाले मेरो कपाल मुसार्दै भन्नुभयो, उहाँको दाँत निकालिएको छ। तर मेरो दाँत फुक्लिँदा म त सबैसँग बोलेकै थिएँ, मैले हतार हतार भने। मेरो कुरा सुनेर बा हाँस्नुभयो, हजुरआमा पनि हाँस्नुभयो। हजुरआमा हाँस्दा उहाँको खुलेका मुखमा हेरे, हजुरआमा त थोती हुनुभएछ। अब चाहिँ हाँस्ने पालो मेरो।
धन्यवाद केकीजी।
हजुर, धन्यवाद।
श्रोता, आजको कार्यक्रममा हामीले नेपाली सिने जगतकी प्रतिभाशाली अभिनेत्री केकी अधिकारीज्यूसँग कुराकानी गर्यौं। हामी अर्को विशेष अतिथिसँगको रमाइलो कुराकानी लिएर फेरि आउनेछौ। यतिन्जेल सँगै रहेर कार्यक्रममा साथ दिनु भएकोमा धन्यवाद। नमस्कार।
मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाई, कक्षा 1-2-3 का बाल बालिकालाई।
हामी अहिले सुन्दैछौ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBI EA बाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
सर्पदंश अथवा सर्पको टोकाइबाट बस्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला
र म उपेन्द्र। कार्यक्रम लहर जीवन सन्देश प्रस्तुतिको आज तेस्रो खण्ड। हामी आज सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गर्नेछौ।
सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डसेको व्यक्तिलाई खानेकुरा खुवाउन हुन्छ कि हुन्न भन्ने बारेमा हामीलाई आज भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा सेवारत डाक्टर कृष्ण प्रसाद आचार्यले जानकारी दिनुहुनेछ।
अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भने हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 मिनटदेखि आधा घन्टासम्म पूर्ण विख लागिसक्छ र पूर्ण विख लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वास प्रश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन, उसको रेयालहरू श्वास प्रश्वासमा जान्छ, त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वास प्रश्वासमा जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ। त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ।
सर्पले डसेको बिरामीलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचार र सर्पदंश उपचार केन्द्रसम्म कसरी लैजाने भन्ने विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको तेस्रो खण्ड पनि आज हामी सुन्नेछौँ।
धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यौँ, नत्र त दिनेशको ज्यानै जान सक्यौँ।
त्यही त भनेको राजीव, जे होस् बाइकको बिचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौँ हामीले।
हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचेँ क्या मैले, मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्या अरे भनेर, अनि मोटरसाइकलमै लैजाउँ भनेको नि।
हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ।
हतोत्साहित नहुनुहोस्, साह्रै पिर नगर्नुहोस्। धेरैजसो सर्पहरू विषालु हुँदैनन्, धेरैजसो सर्पको डसाई खतरनाक हुँदैन। अझै भन्ने हो भने हानिकारक विषालु सर्पहरूले पनि मानिसलाई डसेको खण्डमा प्राय आफ्नो विष डसेको ठाउँमा पसाउँदैनन्।
नआत्तिनुहोस्, सर्पले डसेको व्यक्तिलाई शान्त राख्नुहोस्। कुराकानी गरेर सर्पदंशको बिरामीको चिन्ता वा तनावलाई कम गर्न मद्दत गर्नुहोस्। सर्पदंशको बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदयघात समेत हुने भएकोले बिरामीलाई परामर्श दिई शान्त पार्नुपर्छ। बिरामीलाई सजिलोसँग सुताएर सर्पले डसेको भाग चलाउन वा हल्लाउन नदिनुहोस्। सर्पले डसेको भाग सुन्निएको हुनसक्छ। सर्पले डसेको ठाउँमा टम्म कसिएको कपडा, गहना, औठी, घडी आदि भए तुरन्तै फुकाली दिएर खुकुलो बनाउनुहोस्।
वर्षायाम अर्थात् सर्प बाहिर निस्किने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ। आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ। याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहारको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्।
समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ। सर्पको डसाईबाट प्रभावित व्यक्तिलाई छिटोभन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले ती व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ।
अहिले भने हामी सर्पदंशका बिरामीलाई तत्काल गर्नुपर्ने प्राथमिक उपचार र सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ र किन भनेर हामीले केही श्रोता सहभागीलाई सोधेका छौँ।
मेरो नाम वीरबहादुर थारू हो, घर चाहिँ फटेपुर, हाल चाहिँ राप्ती सोनारी, गाउँपालिका वडा नम्बर 7। सर्पले कुनै मान्छेले टोकिहाले पनि उसलाई पहिला सुरुमा त प्राथमिक उपचारतिर ध्यान दिनुपर्ने हुन्छ। नजिकै रहेका एम्बुलेन्सहरू मार्फत सम्बन्धित ठाउँमा पुर्याउनु हो र सर्पले टोकेको व्यक्तिलाई चाहिँ सान्त्वना दिने, घर परिवारलाई सान्त्वना दिने र स्वास्थ्य चौकीमा या हस्पिटलमा लगेर औषधि उपचार गराउने।
मेरो नाम सुस्मिता शर्मा, नेपालगञ्ज उपमहानगरपालिका छाफुलटेकरामा बस्छु। सर्पले टोकेको मान्छेलाई एक ठाउँमा शान्त बस्न लगाउने, नातिनुस् भनेर सान्त्वना दिने र घर परिवारलाई एम्बुलेन्सको नम्बर छ भने फोन गर्न लगाउने र छैन भने मोटरसाइकल वा रिक्सामा राखी छिटो भन्दा छिटो अस्पताल लग्ने, नातिनुस् ठिक भइहाल्छ भनेर सान्त्वना दिने।
नमस्कार, मेरो नाम प्रेम कुमार थारू हो। सर्पले टोकेमा त्यस्तो व्यक्तिलाई हामीले सान्त्वना दिने, कस्तो खालको सर्प हो, घर परिवारलाई सान्त्वना दिने, त्यो सर्पको बारेमा जाँचबुझ गर्ने, त्यसपछि नजिकैको स्वास्थ्य चौकी तथा अस्पतालमा छिटो जाने।
मेरो नाम दिलवर थारू हो, म राप्ती सुनारी चाट पहाडीपुरमा बस्छु। सर्पले टोकेको बेला केही हुन्न भनेर सान्त्वना दिनुपर्छ, छिटो भन्दा छिटो हस्पिटल लानुपर्छ। परिवारहरूलाई चाहिँ केही हुन्न, टाइममै हस्पिटल लाँदाखेरि त्यस्तो केही पनि हुन्न भनेर सान्त्वना दिनुपर्छ।
सतीश शर्मा, रुडवा गाउँपालिका वार्ड नम्बर 4 बस्छु। सर्पले टोकेको मान्छेलाई पहिला एक ठाउँमा बस्न लगाउने र यदि केही अङ्गुठी अथवा रिङहरू केही लगाएको छ भने हातबाट निकालिदिने र टाँकहरू खोल्न लगाउने, कसिने केही कुराहरू लुगाहरू त्यस्तो कसिने छ भनेपछि त्यो खोलिदिने, शान्त बस्न लगाउने, बिरामीलाई नातिनुहोस् तपाईँ सन्चो भइहाल्छ भनेर उसलाई पटक पटक सान्त्वना दिने र नातिन लगाउने, मजाले शान्त ठाउँमा बस्न लगाउने, घर परिवारको मान्छेलाई यदि नम्बर छ भने तुरन्त एम्बुलेन्सलाई फोन गर्ने, नभए एम्बुलेन्सको नम्बर छैन भनेपछि नजिकको के हुन्छ मोटरसाइकल साइकल अथवा अटो रिक्साहरू जे उपलब्ध हुन्छ चाँडोभन्दा चाँडो नजिकको सर्पदंश केन्द्रमा लगेर उपचार गराउने, नजिकको हस्पिटलहरूमा सेवाहरू हुन्छ त्यहाँ लैजाने।
हामीले भर्खरै सुन्यौं सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले गर्नुपर्ने व्यवहारका बारेमा हाम्रा सहभागी श्रोताको विचार। उहाँहरूमध्ये केहीले सर्पले डसेको व्यक्तिलाई सान्त्वना दिनुपर्ने र बिरामीका परिवारलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ। त्यस्तै सर्पले डसेको ठाउँमा टम्म कसिएको कपडा, गहना, औँठी, घडी आदि भए तुरुन्तै फुकालिदिएर खुकुलो बनाउनु पर्ने कुरामा पनि उहाँहरूले सङ्केत गर्नुभएको छ।
सर्पदंश गर्मी क्षेत्रका ग्रामीण र गरिब समुदायमा विद्यमान बेवास्ता गरिएको एक स्वास्थ्य सङ्कट हो। किसान, वनका कारिन्दा, गोठाला र माझीहरूका लागि सर्पदंश भनेको पेसागत जोखिम पनि हो। धेरै जसो सर्पदंश अविषालु सर्पबाट हुने गर्छ। सर्पले डस्ने बित्तिकै मृत्यु हुने डरले गर्दा विष भएकै जस्तो लक्षण वा भ्रम पैदा गराउँछ।
सर्पदंशको बिरामीलाई गरिने पहिलो प्राथमिक उपचार भनेको बिरामीलाई सान्त्वना दिनु अर्थात् शान्त राख्नु हो, किनभने सर्पको डसाईपछि हुने धेरै डरका कारण पनि बिरामीहरूको मृत्युसम्म हुन सक्छ। डसेको हात वा खुट्टालाई हलचल गर्न नदिनु एउटा प्रभावकारी उपाय हो। डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ। सर्पले डसेको ठाउँलाई हल्लिन दिन हुँदैन। टोकेको भागलाई धेरै चलाउँदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ।
सर्पले डसेका व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विज्ञका कुरा पनि सुनाउन हुन्न उपेन्द्रजी? मलाई त सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डस्ने बित्तिकै त्यो व्यक्तिले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने बारेमा थाहा पाउन पनि मन लागेको छ।
तपाईँको जस्तै यो जिज्ञासा हाम्रा सहभागी श्रोताहरूको पनि हुन सक्छ नि अचलाजी। बरु ढिलो नगरिकन सर्पदंश सम्बन्धी विज्ञ लुम्बिनी प्रदेश नेपालगञ्ज स्थित भेरी प्रादेशिक अस्पतालमा सेवारत डाक्टर कृष्णप्रसाद आचार्यसँग गरिएको यो कुराकानी सुनौ अनि बाँकी छलफल गरौँला।
मेरो नाम डाक्टर कृष्णप्रसाद आचार्य, म अहिले भेरी अस्पताल नेपालगञ्जमा कार्यरत छु।
सर्पदंशसँग गाँसिएका रोकथाम, त्यसै गरी सचेतना व्यवस्थापन र प्राथमिक उपचार, यसमा व्यवस्थापन गर्ने क्रममा सर्पले डसिसकेपछि त्यस्तो व्यक्तिलाई हामीले के गर्नुपर्छ?
एकदमै महत्त्वपूर्ण प्रश्न गरेर धन्यवाद। सर्वप्रथम त सर्पले टोकिसकेपछि कुन कन्टेक्स्टमा टोकेको हो, कहाँ टोकेको हो, त्यसले धेरै असर पार्छ। जस्तै राति अछुनमा सुतिरहेको बेलामा टोकेको भने त्यो चाहिँ विषालु सर्प हुने चान्स एकदमै बढी हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले वरिपर नहल्झिकन अरू सानातिना कुराहरू त नलागिकन सिधै जहाँ सर्पदंशको पूर्ण उपचार एन्टिस्नेक भेनम सहितको भेन्टिलेटर सहितको उपचार त्यहाँ लानुपर्ने हुन्छ अथवा कम्ती पनि स्वास्थ्य केन्द्रमा लानु पर्यो। सामान्यतया बाटो हिँड्दाखेरि टोकेको हो, साँझ टोकेको छ भनेदेखि चाहिँ तिनीहरू नन भेनमस बिख नभएको सर्प हुने चान्स बढी हुन्छ। तैपनि त्यस्तो सर्प टोकिसकेपछि पहिला कुरो त आत्तिनु हुँदैन, सबै सर्पहरू विषालु हुँदैनन्। हाम्रो नेपाल कन्टेक्स्टमा चाहिँ 100 मध्ये 90 सर्पले टोकेको खण्डमा त्यति बेला बिख नभएको हुन्छ। त्यसो भएको र धेरै जसो समय विषालु सर्प होइन रहेछ भनेदेखि त सामान्य कमिलाल टोके जस्तै हो, त्यसले कुनै अप्ठ्यारो पराउँदैन। सामान्यतया एउटा टिटी खोप लगाएर बिरामीलाई चाहिँ घर पठाइदिए हुन्छ यदि हामीले सर्प विषालु होइन भन्ने कन्फर्म गऱ्यौँ भने। तर सबै मान्छेलाई त्यो कन्फर्मेसन हुँदैन, त्यही भएर 11-12 विषालु सर्प टोकेको लक्षण आउँछ कि भनेर अस्पतालमा राख्ने चलन चाहिँ हुन्छ। यदि कन्फर्म छ सर्पको फोटो खिचेर ल्याएर सर्प लिएर आएको छ र यो बिख रहित सर्प हो भने तपाईँलाई लाग्छ, तपाईँले अरू एक दुईजना एक्सपर्टसँग पनि कन्फर्म गर्नुहुन्छ भने त्यसलाई बिरामीलाई टिटी खोप लगाएर
जस्तो सर्पले डसेको छ भने त्यस्तो अवस्थामा उनीहरू चलमलाउनु हुन्न अथवा उनीहरू शान्त रहनु पर्छ, यस्तो बारेमा केही व्याख्या गरिदिनुहुन्छ?
एकदमै ठिक कुरा हो। तर यदि सर्पले दसेको छ र त्यो विष छोडेको छ सर्पले भनेदेखि चाहिँ मान्छे चलमलाए हिँड्यो भनेदेखि त्यो टोकेको ठाउँबाट विष छिटो भन्दा छिटो रक्त सञ्चारमा फैलिएर बिरामीको ब्रेनसम्म पुग्छ र बिरामीलाई विषको असर छिटो पुग्छ। त्यही भएर जहाँ टोकेको त्यो भागमा चाहिँ हामीले त्यसलाई रेस्ट गरेर राख्यौँ भने त्यहाँबाट ब्लड सर्कुलेसन कमी हुन्छ र शरीरको रक्त सञ्चारमा विष पुग्न समय लाग्छ र त्यो समयलाई हामीले किन्न सक्छौँ अस्पतालसम्म पुग्न। त्यसो भएको र नचल्नु नचलाउनु भनेको कारण त्यो र अब आत्तिनु हुँदैन भन्ने कुरा त जहिले पनि ठिक हो, किनभने मान्छे कहिले काहीँ सर्पल टोक्यो भनेर आत्तिएर डरले गर्दाखेरि मान्छे बेहोस हुन सक्छ, न्युरोजेनिक सकमा जान सक्छ। त्यसो भएर आत्तिनु हुँदैन, सम्भव भएसम्म नचलिकन र टोकेको भागलाई नचलाइकन राख्नुपर्छ।
सर्पले डसेको व्यक्तिलाई डसा साथ अथवा डसेपछि केही खुवाउने पियाउने यस्तो तर्फ भने के सल्लाह दिनुहुन्छ?
सर्पले डसिसकेपछि हामीले अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भने हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 आधा घन्टासम्म पूर्ण बिख लागिसक्छ र पूर्ण बिख लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वास प्रश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन, उसको रियालहरू श्वास प्रश्वासमा जान्छ, त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वास प्रश्वास जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ। त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ। तर यदि हामीले सर्प टोक्ने बित्तिकै अस्पतालमा पुग्यौँ र सर्पको फोटो खिचेर लिएर आयौँ कन्फर्म गरेर अथवा सर्पै लिएर आयौँ मारेर सर्प चिन्ने मान्छेलाई देखायौँ र यो विषालु सर्प होइन भनेर कन्फर्म भइसकेपछि चाहिँ हामीले मुख बारी राख्नु पर्दैन।
सर्पले डसेको अथवा ठुङ्गेको अथवा टोकेको जे भनौँ त्यस्तो बिरामीलाई टोकेको ठाउँतिर बाँधिदिने भन्ने चलन छ, त्यस्तो बाँध्ने चलनको बारेमा केही भन्न चाहनुहुन्छ?
सान्दर्भिक प्रश्न सोध्नुभयो। अब पहिला चाहिँ त्यो सर्पले टोकेको केही माथि जुन अङ्गमा टोकेको त्यसको माथि चाहिँ बाँध्ने चलन थियो, ताकि त्यसको उद्देश्य चाहिँ सर्पको विष त्योभन्दा माथि नजाओस् भनेर। तर मान्छेहरूले कति बाँध्ने भन्ने कुराको मेसो नपाउँदाखेरि चाहिँ धेरै टाइट बाँध्दाखेरि सर्पले टोकेको त बरु विष नलाग्न सक्छ तर उसको रक्त सञ्चार रोकिएर मान्छेको हात खुट्टा नै काट्नु परेको अवस्था र त्यसले ज्यानै लिएको अवस्थाले गर्दाखेरि त्यसलाई चाहिँ अहिले नगर्ने भनेर चाहिँ प्रोटोकलमा राखेको छ। त्यो नगर्दा ठिक हुन्छ, किनभने गर्दाखेरि चाहिँ नजानेर गऱ्यो भने झन् त्यसले बढी क्षति पुऱ्याउने भयो।
त्यसै गरी यो औँठी घडी पेटी
औँठी र घडीको कुरामा चाहिँ अथवा कुनै बाला सला लागेको छ भनेदेखि जो हातमा अथवा खुट्टामा त्यस्तो अवस्थामा हामीले निकाल्दा राम्रो हुन्छ, पहिला नै निकाल्ने, ताकि त्यो सर्पले ठोकेको ठाउँ सुनिँदै आएर पछि त्यसले घडी औँठी र त्यो बालाले नै रक्त सञ्चार रोक्नलाई चाहिँ सहयोग पुर्याउन सक्छ। त्यसो भएर सुरुमै निकाल्दा राम्रो।
जस्तो यहाँ भेरीको अथवा मध्यपश्चिमको बाँके बर्दिया कैलाली त्यसै गरी दाङदेवखुरी कपिल वस्तु क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्र सर्पदंशको प्रकोप भएको क्षेत्र हो, चलन चल्ती के अझै पनि कुनै किसिमको पुरानो चलन जस्तो उदाहरणको लागि धामी झाँक्री झारफुक यस्तो गर्ने चलन छ अझै पनि?
छ, त्यो चाहिँ विशेष गरी आदिवासी थारूहरू अनि त्यहाँको मधेसी जनताहरू अझै बढी छ। एकचोटि उदाहरण के भएको छ भने राति 1 सर्पले टोकेछ करे सर्पले बिरामीलाई, त्यसपछि बिरामीका आफन्तहरूले सर्पलाई चाहिँ जिउँदै समातेर लिएर आए, लिएर आइसकेपछि अस्पतालमा आउँदाखेरि चाहिँ बिरामी चाहिँ बितिसकेको छ तर चाहिँ सर्प चाहिँ जिउँदै छ। त्यस्तो अवस्थामा चाहिँ उनीहरूले के गरेछन् भनेदेखि चाहिँ सर्पको पूजा गर्न लागेछन्, देउताको पूजा गर्न लागेछन्, फुक्न लागेछन्, त्यसले गर्दाखेरि चाहिँ समय उनीहरूले व्यतीत गरे र बिरामी मर्यो।
सर्पले डसिसकेपछि एम्बुलेन्स अथवा के तरिकाले सकेसम्म उपचार केन्द्र पुर्याउनलाई यहाँले सल्लाह दिनुहुन्छ?
सर्पले डसिसकेपछि सबभन्दा पहिला आफ्नो वरिपरि नजिक जुन साधन अभाइलेबल छ जसले चाहिँ छिटो पुर्याउन सक्छ, सामान्यतया एम्बुलेन्स नभए पनि अहिले त गाउँ गाउँमा अटो रिक्सा पुगेको छ, अटो रिक्सामा जान सकिन्छ, मोटरसाइकलमा दुईजनाको बिचमा चाहिँ स्नेक बाइट भिक्टिमलाई राखेर सर्पबाट पीडित भएको व्यक्तिलाई राखेर लान सकिन्छ, कतिपय अवस्थामा साइकलमा राखेर पनि लान सकिन्छ। त्यसो भएको भएर दूरी घटाउने स्पिड भएको जुनसुकै साधनबाट चाहिँ हामीले चाहिँ अस्पताल पुर्याउन सकिन्छ।
अर्को जिज्ञासा, जुन सर्पले डस छ त्यो सर्पको तस्विर खिच्नु अथवा फोटो खिच्नु भन्छन्, यो कतिको उचित सल्लाह हो?
एकदम राम्रो सल्लाह हो सर, यसले धेरै आइडिया दिन्छ। बिरामीले अनावश्यक दुःख पाउनु पर्दैन कुरेर, र डक्टरले पनि कन्फिडेन्टली यो चाहिँ विषालु सर्प हो, विषालु सर्प चिनेर बिरामीलाई बेलैमा घर पठाउन सक्छ।
मरिसकेको सर्पलाई पनि चलाउनु हुन्न छुनु हुन्न भनिन्छ, योसँग कतिको सत्यता छ?
त्यो ठिक हो, मरिसकेको सर्प भनेर मान्छेले भ्रममा पराए हुनसक्छ, सर्पले रेस्ट गरेर हुनसक्छ, त्यस्तो बेलामा उसलाई चलायो भने र पूर्ण नमरिसकेको सर्पलाई चाहिँ उसले फेरि ठुङ्न सक्छ, त्यही भएर मरेको सर्पलाई केही समयसम्म चाहिँ चलायो भने पनि सतर्कता साथ चलाउनु पर्छ र सकेसम्म नचलाउनु भनेर सल्लाह दिन्छु।
हाम्रो यो नगर गाउँहरूमा बस्तीहरूमा सर्प ल्याएर विभिन्न किसिमको खेल देखाउने, विभिन्न किसिमको रमिता गर्ने चलन छ, यो सर्पलाई यस्तो किसिमको रमिता अथवा यस्तो किसिमको खेलहरू गर्नु कतिको उचित हो?
त्यो चाहिँ मेरो विचारमा त्यति ठिक होइन, किनभने मान्छेहरूले उसले विषालु सर्प भयो भने उसको चाहिँ दाँत निकालेर ल्याएको हुन्छ अथवा विक्रय सर्प ल्याएको हुन्छ, त्यसले गर्दाखेरि बच्चाहरूमा के पर्न सक्छ एउटा भ्रम, भने उसको सर्पलाई त खेलाउन सकिँदो रहेछ, सर्प भने त सहयोगी प्राणी रहेछन् भनेर त्यो खालको चाहिँ उनीहरूलाई दुस्साहस पलाउन सक्छ, उनीहरूले सर्प समात्ने खेलाउने गर्न सक्छन्, त्यस्तो भएर त्यस्तो प्रवृत्तिलाई चाहिँ रोक्नुपर्छ र त्यो बच्चाहरूको अगाडि चाहिँ देखाउनु हुन जस्तो लाग्छ।
हिजो आज सर्प सम्बन्धी विभिन्न किसिमका सर्पलाई रेस्क्यु गर्नेहरू पनि थुप्रो हुन थाल्नु भएको छ, सर्पको रेस्क्युअरहरूलाई के सल्लाह छ?
सर्पको रेस्क्युअरहरूलाई मेरो एकदमै उहाँहरूलाई शुभकामना छ, उहाँहरूले सुरक्षित साथ सर्पको रेस्क्यु गर्नुहोस्, सर्पको रेस्क्यु गर्दा गर्दा उहाँहरूको रेस्क्यु गर्न नपरोस् मेरो चाहिँ उहाँहरूलाई शुभेच्छा छ, किनभने सर्पको रेस्क्यु एउटा खतरनाक काम हो, आफ्नो जोखिम मोलेर उहाँहरूले काम गर्नुहुन्छ, सर्पलाई जोगाउन सर्पलाई चाहिँ अनावश्यक मरणबाट जोगाउन उहाँहरूको भूमिका रहन्छ, तथापि यस्तो गर्दै गर्दा धेरै रेस्क्युअरहरूको हामीले देहान्त भएको थाहा पाएका छौँ, रेस्क्यु गर्दा गर्दै त्यसो भएको भएर पूर्ण पोख्त नभइकन राम्रोसँग ब्याकअपको लागि साथीभाइसँग कन्ट्याक्ट नगरिकन चाहिँ रेस्क्युअरमा नजानु होला भन्ने मेरो सुझाव दिन चाहन्छु।
सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विशेष गरी सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र खानेकुरा खुवाउन नहुने विषयका बारेमा हामी सबैलाई प्रष्ट हुने गरी बताइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्यप्रति हामी आभारी छौँ।
नरेश दाइ, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी, खै भाउजू कता हुनुहुन्छ?
त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
भाउजू कहाँनिर टोक्यो तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
आज हामी सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्यसँगको कुराकानी सुन्यौं।
यति बेला भने रञ्जनी र राजीवको कथाको तेस्रो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पहरू पनि हाम्रो पर्यावरणका अभिन्न अङ्ग भएकोले यिनीहरूलाई मार्नु हुँदैन भन्ने कुरा सिकाए। सर्पदंशबाट बच्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन सुझाएका थिए।
राजीवको छिमेकी नथु काकाको घरमा सर्प आउनुको मुख्य कारण घर वरिपरिको झाडी र दाउराको चाङ हो भन्ने सहजै अनुमान नाटिकाबाट भएको छ। नथु काकाको घरबाट निस्कदै गर्दा राजीव र रञ्जनीले हटिया जाने कुरा गर्दै थिए। राजीवको हातमा सर्पले डसेको घाउको दागको पनि कुराकानी हुँदै थियो। त्यत्तिकैमा दिनेशलाई सर्पले टोकेको भनेर रञ्जनीलाई फोन आयो। दिनेशका बारेमा थाहा पाउन र उनको उपचार कसरी हुन्छ भन्ने बुझ्न हामी पनि रञ्जनी र राजीवसँगै जाउँ न।
मलाई सर्पले टोक्यो, आइया, म त मर्छु कि क्या अब?
नातिउ न दिनेश, शान्त भएर बस न। राजीव र रञ्जनी पनि आइहाले नि।
नातिउ न दिनेश, तिमीलाई केही पनि हुँदैन, नातिकन सुतिराख त।
मलाई त एकदमै डर लागिरहेको छ रञ्जनी।
दिनेश, नातिउ न, केही हुँदैन तिमीलाई, शान्त भएर बस त। अनि सर्पले टोकेको भाग नचलाऊ र नहल्लाऊ है, सुनिन सक्छ, बुझ्यौ नि?
हुन्छ हुन्छ।
अब हामी तिमीलाई सर्पदंश उपचार केन्द्रमा लैजान्छौँ, अनि त ठिक भइहाल्छ नि, होइन राजीव?
हो नि दिनेश, नचल है, म तिम्रो बेल्ट, पेटी, औठी, घडी खोलिदिन्छु है।
हुन्छ, एम्बुलेन्स आउन समय लाग्छ जस्तो छ, तिम्रो बाइकमा राखेर लाने कि राजीव?
हुन्छ हुन्छ रञ्जनी, बरु खुट्टा नहलाइकन तिमी र वन्दना मिलेर दिनेशलाई मेरो बाइकमा राख, अनि तिमी पछाडिबाट चढेर दिनेशलाई समय अनि उपचार केन्द्रमा पुर्याइहालौ।
ल वन्दना, मलाई सहयोग गर त दिनेशलाई बाइकमा राख्नको लागि।
हुन्छ रञ्जनी, म यता दायाँतिरबाट समाएर उठाउँछु, अनि तपाईँले चाहिँ बायाँतिरबाट समाएर उठाउनु।
हुन्छ ल, बिस्तारै है। सर्पले टोकेको खुट्टा नहल्लाऊ है दिनेश, अनि राजीव तिमी बाइक स्टार्ट गर त।
हुन्छ हुन्छ।
हो ल, बिस्तारै राख त बाइकमा। अँ ल, उचाल त दिनेशलाई वन्दना।
हुन्छ रञ्जनी, ल नभयो, अब तपाईँ पनि चढ्नुहोस् रञ्जनी बाइकमा।
हुन्छ, तिमी दिनेशलाई समातिराख है, म नचढेसम्म।
हुन्छ हुन्छ,
ल भयो राजीव, जाउँ।
हुन्छ हुन्छ, ल वन्दना, हामी पुगेर आउँछौँ है त।
तपाईँहरूले उहाँलाई समयमा नै सर्पदंश उपचार केन्द्रमा ल्याएर अति नै राम्रो गर्नुभयो। यस्तो बेलामा सबभन्दा छिटो यातायातको माध्यम जे हुन्छ त्यसैबाट उपचार केन्द्रमा ल्याइहाल्नुपर्छ। थोरै ढिलो गर्दा पनि ठुलो भुल हुन्छ र पछुताउनु पर्ने हुन्छ। अनि दिनेश भाइ, अर्को मेरो मुख्य प्रश्न, सर्प कस्तो थियो?
त्यो त
सर्प त करेट थियो स्वास्थ्य कर्मी दी। दिनेशको जुत्तामा लुकेर बसिरहेको रहेछ, अनि जुत्ता लगाउनु खोज्दा डस्सी त हाल्यो।
ए, पक्का नै छ नि होइन, करेक्ट नै हो भनेर?
पक्का छु दिदी, मैले मोबाइलबाट फोटो पनि खिचेको छु।
ए ल ठिक छ, म अब दिनेशलाई विष विरोधी औषधिको सुई लगाइदिन्छु, अनि त ठिक भइहाल्छ। ल अब नातिका नै आराम गर त, म सुई लगाइदिइहाल्छु।
ल दिनेश, अब आतिनु पर्दैन है।
धन्यवाद है राजीव दाई, रञ्जनी दिदी, तपाईँहरूको यो गुण म कहिले बिर्सिने छैन।
ल ल, अहिले यस्तो कुरा गर्ने समय होइन, आराम गर बरु।
हुन्छ,
ल सुई पनि लगाइदिएँ, अब नातिका नै आराम गर। अनि तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद है, किनकि समयमै तपाईँहरूले उहाँलाई सर्पदंश उपचार केन्द्रमा ल्याएर एकदमै राम्रो गर्नुभयो। किनकि सर्पको दसाईबाट प्रभावित व्यक्तिलाई समयमा नै उपचार गर्न सकेमा बचाउन सकिन्छ र यसबाट हुने मृत्यु कम पनि गर्न सकिन्छ।
त्यही भएर नै हतार हतार गरेर सर्पदंश उपचार केन्द्रमा लिएर आइहालेको स्वास्थ्य कर्मी दिदी।
अनि सही र भरपर्दो जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनेर पत्ता लगाउनको लागि वेबपेज snakebitenepal.org र www.facebook.com/snakebitenepalमा पनि लगइन गरी आवश्यक जानकारी लिन सकिन्छ है।
ओहो, कति महत्त्वपूर्ण जानकारी दिनुभएको दिदी। अब केही जानकारी लिनु पर्यो भने यही snakebitenepal.org र www.facebook.com/snakebitenepal पेजमा गएर लिन्छौँ, होइन त राजीव?
हो नि। ल रञ्जनी, रात पनि पर्न लाग्यो, म तिमीलाई घरसम्म पुर्याइदिन्छु अनि दिनेशलाई फेरि लिन आउँछु म।
ल त सिस्टर, म अहिले लाग्छु है त। नमस्ते।
अनि स्वास्थ्यकर्मी दिदी, म तपाईँलाई सर्वको फोटो पनि पठाइदिइहाल्छु है त वाट्सएपबाट।
हुन्छ, मलाई रेकर्ड राख्न नि मद्दत पुग्छ।
बाइकमा बसेँ म राजीव।
हुन्छ, बस न रञ्जनी। धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यौ, नत्र त दिनेशको ज्यानै जान सक्यो।
त्यही त भनेको राजीव, जे होस् बाइकको बिचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौँ हामीले।
हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचेँ क्या मैले। मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्या अरे भनेर, अनि मोटरसाइकलमै लैजाउँ भनेको नि।
हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर रा छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ।
हो नि, अनि यहाँ आएर कति महत्त्वपूर्ण जानकारी पनि पायौँ। सर्पदंश उपचार केन्द्रको बारेमा अझै जानकारी लिनुको लागि भरपर्दो वेब पेज पनि थाहा पायौँ, snakebitenepal.org भनेर।
त्यही त है। बरु सुन न, भोलि मसँग हाट जान्छौ?
किन, के छ र त्यस्तो हाटमा?
अब गएपछि पो थाहा हुन्छ त।
अब भनौ न त, के कुरा छ त्यस्तो हाटमा भनेर?
सरप्राइज।
तिमी पनि।
रञ्जनी र राजीवका सहकर्मी दिनेशलाई जुत्तामा लुकेर बसेको सर्पले जुत्ता लगाउने बेलामा डसेछ। सबैजनाले दिनेशलाई सान्त्वना दिएका छन्। सर्पले डसेको ठाउँलाई हल्लिन दिइएको छैन भने खानेकुरा पनि खान दिइएको छैन। उनको शरीरमा भएका टम्म कसिएका कपडा, पेटी, औँठी, घडी आदि खोलेर खुकुलो पारिएको छ। हामीसँगै भएको जो कोहीलाई सर्पले डसेको खण्डमा हामीले गर्नुपर्ने कुराहरू पनि यिनै हुन्।
सँगसँगै हामीले कपडा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने कुरा पनि आजको छलफलको महत्त्वपूर्ण सिकाइ हो। त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने कुरा पनि आजको नाटकबाट हामीले सिकेका छौँ। अर्को प्रस्तुतिमा पनि रञ्जनी र राजीव बीचको संवाद हामी सुन्ने नै छौँ।
यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ। सर्पदंश अथवा सर्पको टोकाइबाट बच्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देशमा आफ्नो विचार र पृष्ठपोषणका लागि आइभीआर टोल फ्री नम्बर NTC प्रयोग गर्ने सहभागीका लागि 1660100701।
सहभागी श्रोता, आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस तेस्रो भागबाट म अचला
र म उपेन्द्र बिदा माग्छौँ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी पनि लिएर आउने नै छौँ।
आजलाई बिदा दिनुहोस्। नमस्ते।
यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठनका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
सहभागी श्रोता,
हामीले सुन्यौं ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस डिबिआइइएबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च। आजलाई विदा माग्छौं। नमस्ते।